السلام علیکم ورحمۃ اللہ وبرکاتہ. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله بالهدى ودين الحق أرسله صلى الله تعالى عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وعلماء ملته وأولياء أمته أجمعين برحمتك يا أرحم الراحمين. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وننزل من القرآن ما هو شفاء ورحمة للمؤمنين. صدق الله مولانا العظيم. إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا ومولانا محمد معدن الجود والكرم وآله وأصحابه وبارك وسلم صلاة وسلام عليك يا رسول الله صلى الله عليك وسلم. اعلی حضرت سیدی سرکار امام احمد رضا ارشاد فرماتے ہیں، ایسا امی کس لیے منت کشے استاذ ہو، ایسا امی کس لیے منت کشے استاذ ہو، کیا کفایت اس کو اقرار رب کل اکرم نہیں، کیا کفایت اس کو اقرار رب کل اکرم نہیں. میرے دوستو، اعلان نبوت کی ابتدا پڑھنے سے اور پڑھانے سے ہوئی ہے. انسانیت کی ابتدا علم سے ہوئی ہے. انسانیت کی ابتدا علم سے اس طرح ہوئی ہے کہ پہلے انسان ہم سب کے باپ حضرت آدم علیہ الصلات والتسلیم جب پیدا ہوئے تو اللہ تعالی نے روٹی کپڑا مکان سے پہلے حضرت آدم علیہ الصلات والسلام کو علم ہی عطا فرمایا. قرآن فرماتا ہے وَعَلَّمَا آدَمَ الْأَسْمَاءَ كُلَّهَا، اللہ تعالیٰ نے آدم کو دنیا کی تمام چیزوں کے نام کا علم حضرت آدم کو عطا فرما دیا. انسان جب پیدا ہو رہا ہے تو علم کے سائے میں پیدا ہو رہا ہے. انسان پہلی سانس لے رہا ہے تو علم کے نور کے سامنے سانس لے رہا ہے. معلوم ہوا کہ علم سب سے زیادہ اہم ہے اور علم ہی انسان کو بلکہ ہر چیز کو ایک صحیح لائن پر لگا دیتا ہے. اور جب حضور اکرم صلی اللہ تعالی علیہ وسلم جبل نور کے ایک غار میں مہینوں سے اللہ تعالی کی یاد کر رہے تھے، عبادت میں مصروف تھے، ابھی اعلان نبوت نہیں ہوا تھا، اور جس دن نبوت کے اعلان کا اللہ تعالی نے ارادہ فرمایا تو حضرت جبریل کو حکم دیا، جاؤ میرے محبوب جناب محمد الرسول اللہ صلی اللہ تعالی علیہ وسلم کے پاس اور میرے حکم سے ان کو پڑھنے کا حکم دو. جبریل اپنی مرضی سے نہیں آئے تھے، رب نے انہیں بھیجا تھا. جب حضرت جبریل آئے اور حضور اکرم صلی اللہ علیہ وسلم نے ناموس اکبر جبریل امین علیہ السلام کو دیکھا تو جناب جبریل نورانی پر پھیلائے ہوئے فضائے آسمانی کو بھرے ہوئے کھڑے ہیں اور حضور اکرم صلی اللہ تعالی علیہ وسلم جبل نور کی چوٹی پر جہاں غار حرا ہے وہاں تشریف فرما ہے. حضرت جبریل امین نے پہلا لفظ یہ فرمایا، عرض کیا، اقرا. اے حبیب، اے رسول، اے اللہ کے محبوب، پڑھیے. جیسے ہی کہا جبریل نے پڑھیے تو اللہ تعالی کے رسول فرماتے ہیں، ما انا بقاری، اے جبریل میں نہیں پڑھوں گا. انکار کر دیا. آپ سوچیں گے نبی نے پڑھنے سے انکار کیا. پھر جناب جبریل نے کہا، اقرا، اے اللہ کے حبیب آپ پڑھیے. حضور اکرم صلی اللہ تعالی علیہ وسلم فرماتے ہیں، ما انا بقاری، میں نہیں پڑھتا. پھر جبریل نے کہا، اقرا بسم ربک الذی خلق. اے اللہ کے حبیب اللہ کے نام سے پڑھیے. پھر حضور نے پڑھنا شروع کیا. پہلے انکار کیا، میں نہیں پڑھتا، اور جب اللہ تعالی کا نام آیا، آپ یوں ہی مت پڑھیے، اللہ کا نام لے کر کے پڑھیے، اللہ کے نام سے پڑھیے، تو حضور پڑھنے لگے. اس کا مطلب ہے کہ حضور پڑھنا جانتے تھے لیکن صرف پڑھنا نہیں جانتے تھے. حضور پڑھیں گے تو اللہ کے لیے پڑھیں گے اور پڑھائیں گے تو اللہ کے لیے پڑھائیں گے. اس کا مطلب یہ ہوا کہ وہی علم علم ہے جو اللہ کی رضا کے لیے پڑھا جائے، وہی علم علم ہے جو انسان کو اللہ کی معرفت عطا کرتا ہے، وہی علم علم ہے جو اللہ کے حکم سے پڑھا جائے. صرف جبریل نے کہا پڑھیے پڑھیے، نبی فرماتے نہیں پڑھوں گا نہیں پڑھوں گا، اور جب کہا اللہ کے نام سے پڑھیے تو پڑھنے لگے. بھابی یہ نہ سمجھے کہ حضور کو پڑھنا نہیں آتا تھا. ابھی ایک سیکنڈ پہلے فرماتے ہیں میں نہیں پڑھوں گا، اور اب فرما رہے ہیں कि मैं पढ़ रहा हूं और ऐसा पढ़ा ऐसा पढ़ा ऐसा पढ़ा कि सारी दुनिया को पढ़ा गए और उनको रब ने मुअल्लिमे कायनात बना दिया, सारी दुनिया का मुअल्लिम बनाया जनाबे मोहम्मदुर रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम। और किस शान से पढ़ाया, ये तो इनॉग्रेशन था, पढ़िए, जिब्रील ने नहीं पढ़ाया, ये तो अल्लाह का हुक्म था कि जाकर कहिए, पढ़ाया है तो अल्लाह ताला ने। कुरान फरमाता है अर्रहमान अल्लमल कुरान, रहमान ने जनाबे मुस्तफा को कुरान का इल्म अता फरमाया। उस्ताद अल्लाह है, शागिर्द मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम। यह है फैजान कुरान का, पढ़ाने वाला अल्लाह ताला और पढ़ने वाले रसूलुल्लाह सल्लल्लाहु ताला अलैहि वसल्लम। और कोर्स में जो किताब पढ़ाई जा रही है वो है कुरान। आज तो पहले ही से केजी क्लास से कोर्स की इतनी किताब, उसका इतना बड़ा बोझ बच्चों की कमर पर स्कूल बैग में भरकर डाल दिया जाता है कि दुबला पतला कमजोर बच्चा किताबों का बोझ उठा नहीं सकता। वो क्या पढ़ेगा भाई, उसकी कमर पहले ही दोहरी होती जा रही है। और इस्लाम कितनी आसानी के साथ दुनिया को बता रहा है, हम इतनी बड़ी किताब, इतना वजन, इतनी वजन वाली किताब नहीं बल्कि कुरान जो सिर्फ 30 पारों पर मुश्तमिल है, उससे रब ने नबी को पढ़ाया, 23 साल में पढ़ाया। आज वो कुरान का वजन आप देखोगे तो दुनियाई एतबार से इतना हल्का फुल्का वजन है कि कमजोर से कमजोर बच्चा उस कुरान को सीने से लगाकर चलता है। उसको स्कूल बैग की जरूरत नहीं, बेल्ट वाले बैग की जरूरत नहीं कि कमर पर लादे। और कमर पर जो किताब लाद कर ले जाई जाती है वो बहरहाल पीछे रहती है। मतलब ये है दुनिया का इल्म पीछे है। और कुरान जब पढ़ने जाता है दारुल उलूम सुभानिया में तो पीछे नहीं रखता है, सीने से लगाकर चलता है। कुरान का ये फैजान है कि तुम्हारा दुनिया का इल्म तुम्हारा पीछे वाला है, और कुरान का फैजान है जो दिलों को मुनव्वर कर दिया करता है। ये इल्म पीछे नहीं डालता, ये इल्म इंसान को आगे बढ़ाता है, इसलिए कि इस कुरान को पढ़ाने वाला रब्बुल आलमीन है। अर्रहमान अल्लमल कुरान, रहमान ने कुरान सिखाया। और वो कुरान ऐसा कुरान है कि उसमें दुनिया का भी इलाज है और रूह का भी इलाज है, जिस्मानी इलाज है, रूहानी इलाज भी मौजूद है। ये है वहीए इलाही। रब इरशाद फरमाता है वनुनज़्ज़िलु मिनल कुरान, और ये कुरान नाजिल किया गया है शिफा, और इस कुरान को शिफा बनाया गया। وَنُنَزِّلُ مِنَ الْقُرْآنِ مَا هُوَ شِفَاءٌ شِفَاءٌ وَرَحْمَةٌ لِلْمُؤْمِنِينَ। یہ قرآن وہ ہے جو نازل کیا گیا ہے شفا اور مومنین کے لیے رحمت۔ مومنین کے لیے کیوں رحمت ہے؟ एक जगह तो फरमाता है पूरी दुनिया के लिए रहमत है, मोमिन के लिए रहमत इसलिए फरमाया गया है कि इस कुरान से फायदा उठाने वाले मुसलमान, بارش پوری دنیا کے لیے رحمت ہے، لیکن یہ بارش اگر پتھریلی زمین پتھر کی چٹان پر پڑتی ہے تو وہ پتھر کی چٹان اور پتھریلی زمین پر بارش ضرور پڑتی ہے، لیکن پورا پانی اچانک سب کا سب بہ کر کے دوسری طرف چلا جاتا ہے. وہ زمین نہ کھیتی اگاتی ہے نہ ہریالی اگاتی ہے. پتھر پر کیا ہری بھری اثرات، گھاسیں نہیں اگتی ہیں. بارش کا فیض تو ہوتا ہے، لیکن زمین ہی ایسی پتھریلی ہے کہ وہاں پر نہ کھیتی اگتی ہے نہ پودے اگتے ہیں، صاف سپاٹ رہتی ہے. اور یہی بارش کھیت میں پڑتی ہے تو دھان کی کھیتی اگتی ہے، کھیت پر پڑتی ہے تو گیہوں کی کھیتی اگتی ہے. اور کھیتیاں اگتی ہیں جس سے انسان کا اور جانور کا پیٹ بھرتا ہے. قرآن فرماتا ہے یہ قرآن بارش کی طرح ہے، زمین پر پڑی لیکن جس زمین میں اگانے کی صلاحیت ہے اس نے اس قرآن کا فیض اٹھایا، اور جس میں فیض لینے کی صلاحیت ہی نہیں ہے وہ قرآن سے اس نے کوئی فیض نہیں اٹھایا. جیسے کہ بارش زمین پر پڑتی ہے تو بیکار ہو وہاں کچھ نہیں اگتا، اور ایک جگہ بارش ہوتی ہے تو کھیتیاں لہلہاتی ہیں، گلاب کے پودے اگتے ہیں، مونگرے کی خوشبو چلتی ہے. ایسے ہی قرآن بارش رحمت بن کر اترا تو صدیق مہک گئے، عمر فاروق دنیا کے سامنے خوشبو عدالت کی پھیلا رہے ہیں. یہی قرآن کی بارش تھی کہ پورے صحابہ کرام عالم اسلام میں خوشبو پھیلا رہے ہیں. وہی ابو جہل تھا، ابو لہب تھا، عتبہ اور شیبہ تھا، منافقین تھے، لیکن قرآن سے انہوں نے کوئی فائدہ نہیں حاصل کیا. تو یہ مطلب ہوا کہ یہ قرآن مومنین کے لیے شفا ہے، اس لیے کہ وہ اس سے فائدہ حاصل کرتے ہیں. ایک دوا آپ کسی کو کھلائیے اور اس کی بیماری دور نہیں ہوتی تو وہ دوا اس کے لیے شفا نہیں ہوگی، لیکن وہی دوا دوسرے کو آپ کھلائیں اور وہ بھلا اچھا بھلا چنگا ہو جائے، بیماری دور ہو جائے، تو آپ کہیں گے اس کو شفا ہو گئی. دوا ایک ہے اور مریض دو ہیں، ایک بیمار اچھا ہو رہا ہے اور ایک بیمار کو ریئیکشن ہو رہا ہے، وہ اور تباہ ہوتا جا رہا ہے. تو یہ دوا کا قصور نہیں ہے، اس کے اندر کی بیماری کا قصور ہے. حضور اکرم صلی اللہ تعالی علیہ وسلم کے پاس ایک صحابی آئے اور انہوں نے کہا میرا بھائی بیمار ہے. حضور نے فرمایا جاؤ شہد پلاؤ، تمہارے بھائی کے پیٹ کی بیماری دور ہو جائے گی. وہ گیا، اس نے شہد پلایا تو اور جلاب شروع ہو گیا. وہ بھاگتے ہوئے آیا، کہنے لگا یا رسول اللہ صلی اللہ علیہ وسلم اس کی بیماری اور بڑھ گئی. سرکار نے فرمایا شہد پلاؤ، پھر گیا اس نے شہد پلایا اور زیادہ جلاب شروع ہو گیا. پھر آیا کہا یا رسول اللہ اب تو اور وہ کمزور ہو گیا. فرمایا جاؤ شہد پلاؤ، پھر شہد پلایا اور بیماری بڑھ گئی. پھر آیا کہنے لگا یا رسول اللہ صلی اللہ علیہ وسلم اس کی بیماری اور بڑھ گئی. سرکار فرماتے ہیں شہد میں شفا ہے، تیرے بھائی کا پیٹ ہی ایسا ہے کہ اس شفا کو قبول نہیں فرماتا. شہد شفا ہے میرے دوست. حضور اکرم صلی اللہ تعالی علیہ وسلم نے فرمایا شہد کا قصور نہیں ہے، تمہارے بھائی کے اعتقاد اور اس کے پیٹ کا قصور ہے. یہ وہ شہد ہے اللہ اکبر جس کا بیان قرآن مجید ارشاد فرماتا ہے. میں اکثر کہا کرتا ہوں کہ رب نے اس زہریلے کیڑے کو تیار کیا ہے اور اپنا علم اسے عطا فرمایا ہے، تو زہریلے کیڑے کے تھوک میں بھی اللہ نے شفا پیدا فرما دی.
قرآن مجید ارشاد فرماتا ہے وأوحى ربك إلى النحل أن اتخذي من الجبال بيوتا ومن الشجر ومما يعرشون.
اور رب نے شہد کی مکھی کی طرف وحی کی، یہی وحی علم ہے. اللہ تعالی جب علم دینا چاہتا ہے تو اپنی بارگاہ سے اس کی طرف جسے علم دینا چاہتا ہے وحی فرماتا ہے. جیسے حضرت موسیٰ علیہ الصلات والسلام کی والدہ، جب حضرت موسیٰ پیدا ہوئے اور فرعون کا آرڈر تھا کہ بنی اسرائیل میں جو لڑکا پیدا ہو اسے قتل کر دیا جائے، اس کے سپاہی گھومتے رہتے تھے. حضرت موسیٰ علیہ السلام کی والدہ کے ہاں لڑکا پیدا ہوا، موسیٰ علیہ السلام پیدا ہوا، ان کو بڑی فکر ہو گئی کہ ابھی سپاہی آئیں گے اور اسے قتل کر دیں گے. پروردگار عالم فرماتا ہے کہ ہم نے موسیٰ کی ماں کو وحی فرمایا، موسیٰ کی ماں کے دل میں یہ علم ڈالا کہ اے موسیٰ کی ماں گھبرا مت، ایک تابوت بنا لے اور بچے کو اس میں پیک کر کے ندی میں دریا میں ڈال دے. حضرت موسیٰ کی ماں کو اطمینان ہو گیا کہ رب جب حکم دیتا ہے کہ بچے کو سمندر اور دریا میں ڈال دے تو میرا بچہ برباد نہیں ہوگا، رائے گا نہیں ہوگا، حفاظت کرنے والا اس کی حفاظت کرے گا. یہ علم رب کا ہے. اوحا، حضرت موسیٰ علیہ الصلات والسلام کی والدہ مطمئن ہو گئی، ایک چھوٹا سا لکڑی کا صندوق تابوت بنایا اور حضرت موسیٰ علیہ الصلات والسلام کو ایک کپڑے کا بستر بچھا کر لٹا دیا اور اوپر سے پیک کر دیا، دریا میں ڈال دیا. حضرت موسیٰ کی والدہ نے کہا اپنی بیٹی سے کہ جا دیکھتے رہا کہ یہ صندوق کدھر بہ رہا ہے، دیکھیے رب کیسی حفاظت کرتا ہے. سمندر کی لہروں میں جناب موسیٰ علیہ السلام کا تابوت بہ رہا ہے. بہتے 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 جہاں فرعون کا شاہی محل بنا تھا اس کے کنارے جا کر کے یہ تابوت لگا. جیسے ہی تابوت لگا تو فرعون اور اس کی بیوی اوپر بیٹھ کر سمندر کا نظارہ کر رہے تھے. بیوی کی نگاہ پڑی اور اس نے اپنے شوہر فرعون سے کہا، دیکھو کوئی چیز بہتی ہوئی چلی آ رہی ہے، معلوم نہیں کیا ہے، اسے سپاہیوں سے نکلواؤ. جب وہ سمندر سے نکالا گیا تو دیکھا اس میں خوبصورت بیٹا بچہ ہاتھ پیر مار رہا ہے. فرعون نے کہا اسے فوراً قتل کر دو، کہیں یہی تو وہ بچہ نہیں ہے جو میری حکومت کو تباہ کرے گا. حضرت موسیٰ کا چہرہ نور نبوت سے جگمگا رہا تھا، حسن و جمال کے پیکر تھے. فرعون کی بیوی کو ایسا پسند آیا وہ بچہ کہ اس کے دل میں بچے کی محبت پیدا ہو گئی. جب بیوی نے دیکھا کہ میرا شوہر اسے قتل کرنا چاہتا ہے، بیوی آڑے آ گئی، کہا نہیں مت قتل کرو، ارے ہو سکتا ہے کہ ہم بے اولاد ہیں، اللہ تعالی نے غیب سے ہمیں اولاد عطا فرمائی ہے، اس کو پالو پوسو بڑا کرو، تمہارے بعد یہ حکومت سنبھالے گا. اس کے بھی دماغ میں بات آ گئی، اللہ تعالی نے اس کا دماغ بھی ٹھیک کر دیا اور وہ سمجھ گیا کہ چلو اس کو ہم پالیں گے، بڑا ہو کر ہمارا جانشین بنے گا. دیکھو رب دشمنوں کے دل میں کس طرح سے محبت پیدا کر دیتا ہے. دشمن تھا لیکن اب وہ باپ بن کر کے اس کی پرورش کر رہا ہے. رب کریم تو کتنا بے نیاز مولا ہے کہ جناب موسیٰ کو ماں سے الگ کر کے اور دشمن کے محل میں پرورش کا انتظام کر رہا ہے. یہ کیوں؟ حضرت موسیٰ علیہ السلام کی ماں کو، अल्लाह की दी हुई नेमत वही से इतना यकीन हो गया, रब पर इतना तवक्कुल हो गया कि मेरा बेटा बर्बाद नहीं होगा, जाया नहीं होगा, रब उसकी हिफाजत फरमाएगा। अल्लाह ताला पर जो तवक्कुल करता है उसका काम कभी बिगड़ता नहीं, हमेशा बनता ही बनता है। हजरत मूसा अलैहिस्सलाम का वाकया पढ़ लीजिएगा। मुझे ये बताना है, कुरान फरमाता है कि मूसा की माँ की तरफ रब ने वही की, उनको इल्म दिया। जनाबे मूसा की माँ उस इल्म पर इतना एतिकाद रखती थी कि घबराई नहीं और बच्चे को समुंदर में फेंक दिया, बहा दिया। अल्लाह ने उनकी हिफाजत की। ऐ मेरे दोस्तों, इसी तरह रब इरशाद फरमाता है कि फवाहा रब का इलन महल, तुम्हारे रब ने शहद की मक्खी की तरफ वही भेजी। इल्म अता फरमाया, एक जहरीले कीड़े की तरफ वही आ रही है। किस बात की वही आ रही है? आगे इरशाद फरमाता है अनतखिजी नजरदा वयुरू, ऐ शहद की मक्खी जा पहाड़ में अपना घर बना ले, या किसी दरख्त की शाख पर अपना घर बना, या घर की छत के नीचे अपना घर बना। ये शहद की मक्खी पैदा हो करके अल्लाह का इल्म हासिल करती है, वही हासिल करती है, और रब ने जैसा फरमाया है वैसे ही काम करती है। शहद की मक्खी अपना जब घर बनाना चाहती है तो पहाड़ में जाती है, या किसी दरख्त की शाख को वो अपने घर के लिए मुकर्रर करती है, या किसी साहब के मकान की छत में अपना छत्ता लगाती है। आपने देखा है ना, शहद की मक्खी इन्हीं तीन जगहों पर अपना घर बनाती है, चौथी जगह किसी ने आज तक नहीं देखा कि शहद की मक्खी ने तुअर के दरख्त पर या गन्ने के खेत में या कहीं और पर उसने अपना घर बनाया। रब ने जैसा इल्म अता फरमाया आज तक उसका पूरा खानदान, पूरी शहद की मक्खी चाहे दुनिया में कहीं पर भी हो, वो अपना मकान बस तीन ही जगह बनाती है, पहाड़ में या दरख्त के शाख पर या मकान की छत पर। लेकिन मुसलमान को शरीयत पर इतना यकीन नहीं है, वो तो किसी के प्लाट पर गसब करके अपना मकान बना लेता है। रब ने शहद की मक्खी को हिदायत फरमाई, तीसरी जगह चौथी जगह मकान मत बनाना, आज तक वो इस पर कायम है, अमल कर रही है। इसलिए शहद की मक्खी को रब ने वो करामत अता फरमाई है। रब इरशाद फरमाता है सुम्मा कुली मिन कुल्लि समरा फसलों की सोला रब्बी के सोला, शहद की मक्खी इधर उधर का खाना, नापाक बदबूदार खाना मत खाना, घर बन गया अब किसी फल वाले बाग में जाना, वहां फल और फूल मिलेंगे, जाकर के उसका रसुम कुली बिल्कुल समराज, हर किस्म के फल फूल से अपना पेट भर, उसका रस चूस। ये शहद की मक्खी अल्लाह के बताए हुए अंदाज पर चलती है, गार्डन में पहुंचती है, जो भी फूल मिला जो भी फल मिला उस पर बैठती है और हल्लो हल्लो जितना उसको चाहती है उसका रस चूस कर पेट भर कर लेती है। फिर रब इरशाद फरमाता है फसलों की सो बोला रब्बी की जोलोला, अब यहां से अपना पेट भर के अपने घर की तरफ चल, लेकिन अल्लाह के रास्ते पर चलना। अल्लाह का रास्ता कैसे चलेगी? कोई रोड है? वो तो हवा में उड़ती है। मुफस्सिरीन फरमाते हैं अल्लाह का रास्ता क्या उसको सिखाया गया? अल्लाह का रास्ता है इन्नल्लाह व मलाइकतहू युसल्लूना अलन्नबी, बेशक अल्लाह नबी पर दुरूद भेजता है, नबी पर दुरूद भेजता है अल्लाह का रास्ता। शहद को अल्लाह ताला ने फरमाया यहां से खा पी करके चली है तो तेरे पेट में कसैले कड़वे फूल के रस गए हैं। ये रस, इस रस को कन्वर्ट करने के लिए, इसे लज्जत वाला बनाने के लिए अब तुझे अल्लाह का रास्ता अख्तियार करना है, यानी मेरे हबीब पर दुरूद पढ़ना। वो शहद की मक्खी दुरूद पढ़ते हुए बाग से अपने घर की तरफ चली, तो आगे कुरान फरमाता है, यखरुजु मिन बुतूनिहा शराब मुख्तलिफुन अलवानुहु फी शिशाइन लिन्नास। फिर वो घर की तरफ चली और घर पहुंची तो यखरुजु मिन बुतूनिहा शराब मुख्तलिफुन अलवानुहु फी शिफाउन लिन्नास। फिर उसके पेट में से निकला एक बेहतरीन पीने की चीज, एक बेहतरीन पीने की चीज निकली जिसका रंग अलग अलग होता है। बाज मक्खियों का जो शहद होता है उसका रंग काला होता है, किसी का भूरा होता है, किसी का सफेद होता है, किसी का सुर्खी मायल होता है, अलग अलग रंग के शहद निकालती है। यखरुजु मिन बुतूनिहा शराबुन मुख्तलिफुन अलवानहु, उसके रंग अलग अलग होते हैं लेकिन सबका काम एक होता है। फीह शिफाउन लिन्नास, सारे इंसानों के लिए उसमें तंदुरुस्ती और शिफा का इंतजाम है। एक शहद की मक्खी दरूद पढ़कर 10-20 गज के और मीटर के फासले पर चली तो इतनी देर में अल्लाह के बताए हुए हुक्म से चलती है तो उसका फैजान ये होता है, कड़वा और कसैला रस ऐसा मीठा हो जाता है, लजीज भी है और उसने इंसानों के लिए शिफा दी है।
अल्लाह,
जब शहद की मक्खी के पेट के अंदर कड़वा कसैला रस ये मीठा बन जाता है तो ऐ मेरे दोस्तों, ये हाफिज जो पूरा कुरान याद कर लेता है, घर से निकला मदरसे में आया, ये मदरसा इसका बाग है, गार्डन है। शहद की मक्खी सेब और अंगूर के बागों में पहुंचती है और वहां खा पी कर घर आती है तो जो थूकती है वो शिफा बन जाती है। और ये बच्चे घर से निकले, अल्लाह के हुक्म से निकले, चलो इल्म के लिए, ये गार्डन में नहीं गए, मुस्तफा के गुलशिता में पहुंचे और वहां उन्होंने फलों को नहीं खाया, वहां पर मुस्तफा पर उतरने वाले कुरान को याद किया और याद करके अब घर जाएंगे तो इनके थूक में भी शिफा, इनकी फूंक में भी शिफा। लोग पानी लाएंगे बोतल में, गिलास में, हाफिज साहब मौलाना साहब जरा फूंक दीजिए तो मौलाना उसमें फूंक करते हैं, ये फूंक में इतनी शफा, डॉक्टर से पूछो तो बोलता है फूंक में बैक्टीरिया है, फूंक में जरासीम है। और जो बीमार आदमी टीवी या कैंसर हो जाए उसके तो सांस से डॉक्टर बचाते हैं, लेकिन मेरे दोस्त ये वो हुफाज और उलमा होते हैं कि इनकी, इनके थूक के अंदर बैक्टीरिया अगर होता है तो वो मर जाता है, उसमें शिफा का अंदाज पैदा हो जाता है। शिफा उल्लिन्नास।
नारे तकबीर, नारे रिसालत, हुजूर अशरफुल फुकहा, फैजान हुजूर मुफ्ती आजम हिंद।
ये कुरान मजीद का फैज है जो पढ़ने वाले को मिलता है। आज इनके लिए कॉन्वोकेशन जलसे दस्तार बंदी सजाया गया है, रचाया गया है। अब ये वो बच्चे थे जो सड़कों पर आवारा घूमते अगर मदरसे में दाखिल नहीं होते, आज ये आवारा नहीं बल्कि ये शरीफ और ऐसे शरीफ बन गए कि जो इनके पढ़ाए हुए होंगे वो भी शरीफ बन जाएंगे। जैसा इल्म है इंशाअल्लाह वैसे ही इनका फैज भी होगा। قرآن اس طرح سے اپنا فیض بانٹتا ہے. اے لوگوں, ملک کے اندر ملک کے باہر آج بچے بہت بگڑ رہے ہیں, کالج میں پڑھتے ہیں, کالج میں پڑھنے کے بعد آ کر کے سوائے طوفان مستی کرنے کے دوسرا کام ان کو سدھائی نہیں دیتا. اچھے اچھے ایجوکیٹر مرڈر کرتے ہیں, لوگوں کے ساتھ فراڈ کرتے ہیں, بڑا بڑا بزنس کرتے ہیں اور دیوالہ بول کر کے انگلینڈ میں جا کر کے بیٹھ جاتے ہیں. نہ ان کا پلین چلتا ہے, نہ ان کی کمپنی چلتی ہے, کروڑوں نہیں اربوں کا گھبلا کرتے ہیں. یہ کون ہے؟ یہ اسکولوں میں اور کالجوں میں پڑھنے والے ہیں, لیکن کسی حافظ جی کو آپ نے نہیں دیکھا ہوگا کہ دیوالہ بول کر کے گورنمنٹ کو اوڑھا کر کے کہیں چلے گئے. یہ تو وہ لوگ ہیں کہ گرے ہوئے کی بھی مدد فرما کر انہیں شہید بنوا دیتے ہیں, جو نماز نہیں پڑھتے اللہ کے گھر میں انہیں پہنچا کر سجدہ گزار بنا دیتے ہیں, جو جاہل ہیں انہیں علم کی توانائیاں دیتے ہیں, جو لوگ اللہ سے دور ہیں, شرافت سے دور ہیں, انہیں شریف بنا کر اللہ سے قریب کر دیتے ہیں. اسلامی علم لوگوں کو آتنکواد نہیں سکھاتا ہے, بلکہ اگر کوئی آتنکوادی ہمیں مل جائے تو خدا کی قسم ہم اسے ایسا شریف بنا دیں کہ لوگ اس سے فیض حاصل کرنے لگیں. بزرگوں کے واقعات کو دیکھیے, بڑے بڑے آتنکوادی آئے, غوث پاک کے پاس آئے, خواجہ غریب نواز کے پاس آئے, بڑے بڑے آتنکوادی آئے, لیکن ان حضرات نے اپنی محبت اور اپنے پیار سے ان کو ایسا پالا کہ وہ آتنکوادی تو ختم ہو گئے, سینکڑوں آتنکوادیوں کو اللہ والا بنا کر کے دنیا کے لیے فیض رسانی کا ذریعہ بنا دیا. تو اسلام آتنکوادیوں کے خلاف ہے. اے مسلمان, ہم آتنکوادی نہیں, ہم تو مصطفیٰ کے غلام ہیں, اور جو غلام مصطفیٰ ہوتا ہے وہ اپنے ملک سے بھی محبت کرتا ہے. اور یاد رکھو, ہم صرف نعرہ لگا کر کے ملک سے وفاداری اور پیار نہیں کرتے, ہم دل سے ملک کے وفادار اور پیار ہیں. لوگ نعرہ لگا کر کے ملک کی وفاداری کا مطالبہ کرتے ہیں, ہم کھلن کھلا کہتے ہیں ہم نعرے بازی کے قائل نہیں ہیں, ہم وفاداری کے قائل ہیں. مصطفیٰ نے اپنے ماننے والوں کو حکم دیا ہے کہ اپنے دیش کی رکشا کرو, اپنے دیش کی حفاظت کرو, دیش کو برباد ہونے سے بچاؤ. اے مسلمان, ہمارا جلوس نکلتا ہے تو ہم بسوں کو نہیں نقصان پہنچاتے, ہم ٹرینوں پر پتھر بازی نہیں کرتے, یہ مسلمان کا کام نہیں ہے. اگر تم کسی ڈیمانڈ اور مطالبے کے لیے جلوس نکالتے ہو تو تم شانتی پوروک ہو کر آہستہ اپنے مقام سے نکل کر جہاں جانا ہے وہاں جاؤ. ہم قرآن پر اور نبی کے فرمان پر عمل کرنے کی توفیق عطا فرمائے. کھڑے ہو کر صلاۃ و سلام.
کریمہ کا ارشادہ بندہ نوازہ ہماری اس مجلس سے خیر کو قبول فرما لے, ہمارے خالی ہاتھوں کو گوہر مراد سے بھر دے. مولا, ہم تیری بارگاہ میں توبہ کرتے ہیں, ہمیں سچی توبہ نصیب فرما. الہ العالمین, ہم سب کو اپنے بخشے ہوئے بندوں میں شامل فرما لے. ہمارے جو احباب ہیں اس مجلس خیر میں حاضر ہوئے ہیں, سب کی حاضری کو قبول فرما لے. جو بے نمازی ہم ان کو نمازی بنا دے, نمازیوں کے سجدوں میں خلوص پیدا فرما. الہ العالمین, جو بچے پڑھ کر فارغ ہوئے ہیں انہیں قرآن کے فیضان کو عام تام کرنے کی توفیق عطا فرما. دارالعلوم سبحانیہ کو الہ العالمین حوادث روزگار سے بچا کر دن دونی رات چوگونی ترقی عطا فرما. اسٹیج پر علماء مشائخ سادات موجود ہیں, یا اللہ انہیں صحت و سلامتی عطا فرما کر دین و دنیا کی برکتیں عطا فرما. اللہم انا نسألک العفو والعافیہ والمعافاۃ الدائمہ.
جی کیا نور فاطمہ, خالی نور فاطمہ, نور فاطمہ
فاطمہ کو اس مجمع میں جتنے لوگ حاضر ہیں ان کے گھر کے لوگ جو بیمار ہوں سب کو مولا صحت کاملہ عاجلہ عطا فرما، اور جو دنیا سے رخصت ہو کر کے گئے ہیں ان سب کی مغفرت فرما. ربنا تقبل منا انک انت السمیع العلیم. ان اللہ وملائکته یصلون علی النبی یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما. اللهم صل علی سیدنا مولانا محمد وآلہ وصحبہ وبارک وسلم. سبحان ربک رب العزۃ عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.